وَإِذَا قَرَأْتَ الْقُرْآنَ جَعَلْنَا بَيْنَكَ وَبَيْنَ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ حِجَابًا مَّسْتُورًا. جب تم قرآن پڑھتے ہو تو ہم تمہارے اور آخرت پر ایمان نہ لانے والوں کے درمیان ایک پردہ حائل کر دیتے ہیں، اور وہ پردہ ان کو قرآن سننے سے روک لیتا ہے، اور ان کے دلوں پر ایسا غلاف چڑھا دیتے ہیں کہ وہ کچھ سمجھتے نہیں، ان کے کانوں میں گرانی پیدا کر دیتے ہیں. کتنا بڑا انتقام ہے. پتہ ہے آپ کو اس میں کیا کہا گیا ہے؟ کہ جس کا قرآن سننے کو دل نہیں کرتا نا، پھر اللہ تعالیٰ اس کا دل ہی اس سے اچاٹ کر دیتے ہیں. اس کو گھنٹوں بیٹھنا مشکل لگتا ہے، اس کے لیے یہ چیز ایک بہت مشکل چیز بن جاتی ہے کہ میں اس کام کے لیے اتنا وقت کیسے دوں. اور آپ دیکھیے کہ جس چیز میں دلچسپی ہوتی ہے نا، انسان اس کو گھنٹوں بھی کہتا رہے، سنتا رہے، کبھی بیزار نہیں ہوتا. تو آئیے دل کی گہرائی سے دعا کرتے ہیں کہ اللہ ہمارا اس قرآن سے دل لگا دے اور ہمیں اسی کو سن کر اسی سے فائدہ ہو. تبھی فرمایا، اور جب تم قرآن میں اپنے ایک ہی رب کا ذکر کرتے ہو تو وہ نفرت سے منہ موڑ لیتے ہیں. لوگوں کو یہ بھی بڑا برا لگتا ہے، یہ ہمیشہ ایک اللہ کی باتیں ہی کرتے ہیں، یہ صرف رب کی طرف جوڑتے ہیں. فرمایا، ہمیں معلوم ہے کہ جب وہ کان لگا کر تمہاری بات سنتے ہیں تو دراصل وہ کیا سنتے ہیں، اور جب وہ بیٹھ کر باہم سرگوشیاں کرتے ہیں تو کیا کہتے ہیں. یہ ظالم آپس میں کہتے ہیں، یہ تو ایک سحر زدہ آدمی ہے جس کے پیچھے تم چلے جا رہے ہو، دیکھو کیسی باتیں ہیں جو یہ لوگ تم پر چھانٹتے ہیں، یہ بھٹک گئے ہیں، ان کو راستہ نہیں ملتا. کیا پتہ چلا کہ قرآن سے دور رہنے والے قرآن کی طرف آنے والوں پر باتیں ہی کرتے رہتے ہیں. وہ ان کے ہر عمل پہ تنقید کرنے میں وقت تو لگائیں گے لیکن خود اس مزے کو لینا نہیں چاہتے. اس کے بعد ان کا آخرت پر جو عقیدہ کمزور ہو گیا تھا اسی کا تذکرہ فرمایا گیا. وہ کہتے ہیں، جب ہم صرف ہڈیاں اور خاک ہو کر رہ جائیں گے تو کیا ہم نئے سرے سے پیدا کر کے اٹھائے جائیں گے؟ ان سے کہو تم پتھر یا لوہا بھی ہو جاؤ، یا اس سے بھی زیادہ کوئی سخت چیز جو تمہارے ذہن میں قبول حیات سے بعید تر ہو، یعنی جو زندگی کو قبول نہیں کرنے والی، پھر بھی تم اٹھ کر رہو گے. وہ ضرور پوچھیں گے، کون ہے وہ جو ہمیں پھر زندگی کی طرف پلٹا لائے گا؟ جواب میں کہو، وہی جس نے پہلی بار تم کو پیدا کیا. وہ سر ہلا ہلا کر پوچھیں گے، اچھا تو یہ ہوگا کب؟ یعنی بے یقینی دیکھیے لفظوں سے جھلکتی ہے. تم کہو، کیا جب کہ وہ وقت قریب ہی آ لگا ہو جس روز وہ تمہیں پکارے گا، تم اس کی حمد کرتے ہوئے اس کی پکار کے جواب میں نکل آؤ گے، اور تمہارا گمان اس وقت یہ ہوگا کہ ہم بس تھوڑی ہی دیر اس حالت میں پڑے رہے. قیامت آ کے رہے گی. آج دنیا میں کوئی اس کو مانے یا نہ مانے، اس کی مرضی، لیکن آ کے رہے گی. اللہ تعالیٰ سے دعا ہے کہ آج دنیا میں اس قیامت کے بعد کے لیے تیاری کرنے والا بنا دے. فرمایا، اے نبی، مومن بندوں سے کہہ دو. دیکھیے پیار کی بات ہے، اللہ کے ہی سارے بندے ہیں، لیکن جیسے آپ کہتے ہیں نا، یہ میرا بچہ ہے، یہ میرا بیٹا ہے، وہی بات جہاں کہی جا رہی ہے. اے نبی، میرے بندوں یعنی مومن بندوں سے کہہ دو کہ وہ زبان سے صرف وہ بات نکالا کریں جو بہترین ہو. اس کو تو پلے سے باندھ لیجئے، کبھی غلط بات نہ نکالیں، کبھی کسی کا مذاق نہ اڑائیں، کبھی لوز ٹاک نہ کریں. کیوں؟ دراصل یہ شیطان ہے جو انسانوں کے درمیان فساد ڈلوانے کی کوشش کرتا ہے. حقیقت یہ ہے کہ شیطان انسان کا کھلا دشمن ہے. تمہارا رب تمہارے حال سے خوب واقف ہے، وہ چاہے تو تم پر رحم کرے اور چاہے تو تمہیں عذاب دے. اے نبی، ہم نے تم کو لوگوں پر حوالہ دار بنا کر نہیں بھیجا. یہاں آپ دیکھیے کہ لفظوں کی حفاظت ہے، خاص طور پہ دعوت دیتے ہوئے. دائی اور مدعو کا رشتہ بڑا نازک رشتہ ہوتا ہے. شیطان جتنی دین کی طرف بلانے والوں کی باتیں لوگوں کو چبھاتا ہے اور ان کو بوجھل کرتا ہے، اتنی شاید کسی کی بات نہ لگے. اس لیے دین کی دعوت دیتے ہوئے بھی اچھی بات کیجئے. آپ دیکھیں کہ یہاں خاص طور پہ ایٹیکیٹس ہے کہ ایسی بات کہو ہی نہ کہ جس سے کوئی فتنہ اٹھے. رشتوں میں بھی ایسی باتیں ہوتی ہیں. بعض آپ ایک گھر میں بیٹھے ہیں، دیورانی جٹھانی ہیں، کبھی نند بھابھی ہیں، کبھی بہن بھائی ہیں، کوئی بھی ایسی کوئی بات نکلے گی دوسرے کو چپ جائے گی، آپ کو پتا بھی نہیں چلے گا. تو ہمیشہ کم بولے، بے تکلف نہ ہو. کسی کو ایسی کہہ دی، وہ موٹی، وہ چھوٹی، وہ فلاں، وہ فلاں، آپ نے کہہ دی، اگلے کو چپ گئی. اور خاص طور پہ میں اپنے سمیت آپ سب کو کہوں گی، جب آپ کا تعارف دین بن جائے. میں نہیں کہہ رہی کہ آپ دین سکھانے والے بن گئے، آپ سیکھ رہے ہیں، آپ تجوید کرا رہے ہیں. جب آپ کا تعارف دین بن گیا نا، اس کے بعد تو پلیز لوگوں سے کبھی بے تکلف نہ ہو. क्योंकि लोगों ने एक एक चीज आपके कुरान खाते में डाल दी है, ये सिखाया तुझे तेरी ये बात। और मैंने देखा बाज लोगों की पुरानी दोस्तियां होती हैं। अब मिसाल है कि आप यहां रोज आते हैं, आपकी कोई एक दोस्त जिसको आप रोज कहते थे कि वो इधर आए, नहीं आई, एकदम आज आप देखें कि वो अंदर आ गए, कहते आ गई तुम, अब क्या हुआ? आपने अपने हिसाब से ताल्लुकदारी की बात की, और ये शादी की महफिल होती है, आप ये बात कहती तो उसको नहीं थी चुभनी, पर दीन की महफिल में होकर कि बस इसलिए नहीं गई कि जाते ही इसने मुझे अब कुछ सुताना है। इसलिए आपको होता है कि जब साथी आते अपनी जगह पे होते हैं तो रिसेप्शन पे बैठी हुई सिस्टर्स की इतनी जबरदस्त किस्म की इस चीज पे ट्रेनिंग होती है, आते वो को कैसे वेलकम करना है, कैसे आपने लोगों को स्माइल देना है। वहां अगर किसी को कहे अच्छा जी आ गई आप, आज घड़ी देखी है आपने, टाइम देखा है आपने, अच्छा जरा फोन बंद कर ले, अगला वहीं से पलट जाएगा। तो हमेशा कम बोलें, 100 बातों की एक बात नजा मन समत, जो जितना बोलेगा उतनी गलतियां करेगा, जो जितना बोलेगा उतनी गलतियां करेगा, कम बोलिए। आप दुनिया में देखिए कई आपके रिश्तेदारों और दोस्तों में ऐसे लोग होंगे जिनसे किसी को कोई गिला नहीं होता, और कुछ ऐसे इशू बनता है तो उनका ही बनता है, बातें निकलती हैं तो उनकी निकलती हैं, और आप देखेंगे कॉमन थिंग दोनों में क्या होगी कि जो किसी को इतना ज्यादा बोलता है कोई उसकी भी नहीं बोलता। और एक आखिरी बात कहूँ, जो जितनी बोलता है ना वो उतनी सुनता भी है। आज आप बेतकल्लुफ हुई ना, कल अगला भी आपसे बेतकल्लुफ होगा, ना आप किसी से कहे ना कोई आपको कहेगा, और आपको सुननी भी नहीं पड़ेगी इंशाल्लाह। और खास तौर पे आप देखिए ये जो शैतान की बात है ना कि शैतान फितने डलवाता है, तो ये भी सच है कि दीन की दावत देने वालों के तो छोटे छोटे लफ्जों को शैतान यूं हाईलाइट करता, सुना था ये तुम्हें सुना रही थी, ये फलां का जिक्र था, ये मेरी बातें थी, ये फलां था, ये देखो जरा इस बात को ज्यादा ही खींच दिया, ये बातें, यानी पोस्टमार्टम करने लगते हैं लोग उन बातों का। तो ये शैतान का काम होता है, आगे भी हम पढ़ने वाले हैं शैतान के टैक्स को कि किस तरह वो दीन की दावत देने वालों के पीछे पड़ जाता है। आप देखिए जितने स्कैंडल मौलवियों के और दीनी रहनुमाओं के बनते हैं उतने एंटरटेनमेंट वालों के तो नहीं बनते। वजह क्या है? इनको बदनाम करो, इनकी बातें बुरी लगे ताकि लोग दीन को छोड़ दें। अल्लाह ताला हमें फितनों से महफूज रखे। तेरा रब आसमान और जमीन की तमाम मखलूकात को जानता है, हमने बस पैगंबरों को बाद से बढ़कर मर्तबे दिए, और हम ही ने दाऊद अलैहिस्सलाम को जबूर दी थी। इनसे कहो पुकार देखो इन माबूदों को जिनको तुम अल्लाह के सिवा अपना कारसाज समझते हो, वो किसी तकलीफ को तुमसे ना हटा सकते हैं ना बदल सकते हैं। जिनको ये लोग पुकारते हैं वो तो खुद अपने रब के हजूर रसाई हासिल करने का वसीला तलाश कर रहे हैं कि कौन इससे करीब तर हो जाए, और वो इसकी रहमत के उम्मीदवार और इसके अजाब से खायफ हैं। हकीकत यह कि तेरे रब का अजाब है ही डरने के लायक। यहाँ देखिए इस आयत में वसीले की बात हुई है। बहुत सारे लोग इस इशू पर भी गलती खाते हैं, बाज कहते हैं वसीला बना नहीं सकते, बाज कहते हैं बना सकते हैं। चंद चीजें जो हम वसीले के तौर पे पेश कर सकते हैं, 15 चीजें हमें कुरान और सुन्नत से मिलती हैं, मैं क्विकली बोल देती हूँ, ना सुन सके बाद में लिख लीजिएगा, लेकिन कम अज कम आपके पास रेफरेंस जमा हो जाएंगे। सबसे पहली बात है कि हम अपने ईमान का वसीला बनाकर दुआ मांग सकते हैं। इसकी दलील सूरत आले इमरान 193 में, इन्ना आमन्ना, हम ईमान लाए, तो आप अल्लाह को कहा करें अल्लाह मैं अपने ईमान का वास्ता देती हूँ कि तू मेरी इस दुआ को कबूल कर ले। फिर दूसरी चीज है नमाजों का वसीला भी हम बना सकते हैं, सही मुस्लिम की रिवायत 252 में आता है। रोजों का वसीला बना सकते हैं, नसाई की रिवायत है 2223 2223 नंबर की। हज का वसीला भी बना सकते हैं, मसलन या अल्लाह ये जो मैंने हज किया या इस हज के वसीले से मुझे बख्श दे, बुखारी की रिवायत है 1773 नंबर की। फिर अपने उम्रे को भी वसीला बनाकर दुआ कर सकते हैं, बुखारी की रिवायत मौजूद है। सदका करें और उसे वसीला बनाएं, बुखारी की रिवायत 6023। जिहाद का वसीला यानी अल्लाह के रास्ते में आपने कुछ मेहनत की, जिद्दोजहद की, कहिए अल्लाह ये मैं तेरे लिए निकली थी, अल्लाह मेरी उस कोशिश को कबूल कर ले, बुखारी की रिवायत है 2790 नंबर की। फिर अपनी इस्तिग़फ़ार को वसीला बनाएं कि अल्लाह मैं अपने गुनाहों की माफ़ी चाहती हूँ, इसके वसीले से मेरी दुआएं कबूल कर ले, आले इमरान 135। फिर इसी तरह दुआ का वसीला सूरत गाफिर आयत 60, सूरत बकरा 186 और तिर्मिज़ी 3524 नंबर की रिवायत मौजूद है। फिर इसी तरह दुरूद का वसीला बना सकते हैं कि अल्लाह मैंने दुरूद भेजा, इसके वसीले से दुआ कबूल कर ले, मुस्नद अहमद तिर्मिज़ी और जामिया सही की ये रिवायत है। इसी तरह कुरान पाक का वसीला आला तरीन वसीला है, अबू दाऊद की रिवायत है 1464 नंबर की। اسمال حسنہ کا وسیلہ مانگ سکتے ہیں، یعنی آپ کہہ سکتے ہیں کہ اللہ تجھے تیرے رحیم ہونے کا وسیلہ، تیرے غفور ہونے کا وسیلہ، تیرے الودود ہونے کا وسیلہ، سورۃ الاعراف 180 اور ترمذی 3527. پھر مومن بھائی کی دعا کا وسیلہ مانگ سکتے ہیں، ترمذی کی روایت ہے 3562. نیک اعمال کا وسیلہ، بخاری کی روایت 210-211 اور مسلم 44. اور سب سے بڑھ کے گناہوں سے بچنے کا وسیلہ، بخاری 3465. آپ دیکھیں ان سب میں جتنی بھی چیزیں آئیں اس میں ایک چیز کامن ہے، آپ نے جس چیز کو وسیلہ بنایا وہ آپ کی ذات سے متعلق ہے. اصل یہ کام ہے، میرا تعلق ہے اللہ سے، میں اپنے تعلقات کی بنیاد پہ اللہ سے بات کروں گی، اور آپ کسی دوسرے کی ذات سے وسیلہ بنائیں گے، وہ تو نیک تھا، اس میں آپ کا تو کوئی عمل دخل نہیں تھا. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ اپنی رحمت کے وسیلے سے ہم سب پہ اپنی رحمت فرما دے. پھر فرمایا، اور کوئی بستی ایسی نہیں جسے ہم قیامت سے پہلے ہلاک نہ کریں یا سخت عذاب نہ دیں، یہ نوشتہ الہی میں لکھا ہوا ہے، اور ہم کو نشانیاں بھیجنے سے نہیں روکا مگر صرف اس بات نے کہ ان سے پہلے کے لوگ جھٹلا چکے ہیں. دیکھیں آپ کو بتایا گیا تھا کہ سورت بنی اسرائیل اس دور میں نازل ہوئی جہاں لوگ بہت زیادہ معجزے مانگتے تھے. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ اس لیے نہیں ہم دے رہے کہ جب معجزے دے دیے پھر یہ نہ مانیں گے تو پھر ان کی بڑی سخت پکڑ ہوگی. اور اللہ تعالیٰ فرماتے ہیں کہ لوگوں کی عادت ہوتی ہے کہ وہ جھٹلاتے ہی ہیں. چنانچہ دیکھ لو، سمود کو ہم نے اعلانیہ اونٹنی لا کر دی اور انہوں نے اس پر ظلم کیا. ہم نشانیاں اسی لیے تو بھیجتے ہیں کہ لوگ ان کو دیکھ کر ڈر جائیں. یاد کرو اے نبی، ہم نے تم سے کہہ دیا تھا کہ تیرے رب نے ان لوگوں کو گھیر رکھا ہے، اور یہ جو کچھ ابھی ہم نے تمہیں دکھایا ہے، اس کو اور اس درخت کو جس پر قرآن میں لعنت کی گئی، ہم نے ان لوگوں کے لیے بس ایک فتنہ بنا کر رکھ دیا. ہم انہیں تنبیہ پر تنبیہ کیے جا رہے ہیں مگر ہر تنبیہ ان کی سرکشی میں اضافہ کیے جاتی ہے. یہاں دیکھیے واقعہ معراج کی طرف ایک اور اشارہ گزرا کہ اللہ تعالیٰ یہ ساری چیزیں دکھاتے ہیں، اس لیے دکھاتے ہیں تاکہ لوگوں کی آنکھیں کھل جائیں. اب آگے دوبارہ آدم اور ابلیس کا قصہ آ رہا ہے. قرآن پاک میں 9 جگہ ہے، تیسری دفعہ ہم پڑھنے والے ہیں. پورا پڑھ کے اس میں سے انشاءاللہ شیطان کا طریقہ واردات دیکھیں گے. اور یاد کرو، جبکہ ہم نے ملائکہ سے کہا کہ آدم کو سجدہ کرو تو سب نے سجدہ کیا مگر ابلیس نے نہ کیا. اس نے کہا کیا میں اس کو سجدہ کروں جسے تو نے مٹی سے بنایا؟ پھر وہ بولا، دیکھ تو صحیح، کیا یہ اس قابل تھا کہ تو نے اسے مجھ پر فضیلت دی؟ دیکھیں انسان دشمنی کیسے جھلک رہی ہے. اگر تو مجھے قیامت کے دن تک مہلت دے تو میں اس کی پوری نسل کی بے خونی کر ڈالوں. آپ کی میری نسلیں شیطان کی ہٹ لسٹ پر ہیں، بس تھوڑے ہی لوگ ہیں جو مجھ سے بچ سکیں گے. اللہ تعالیٰ نے فرمایا، اچھا تو جا، ان میں سے جو بھی تیری پیروی کریں تجھ سمیت ان سب کے لیے جہنم ہی بھرپور جزا ہے. یعنی اللہ نے بھی پورا چیلنج کیا، اس کو پتا تھا کہ جو میرے خالص بندے ہیں وہ اس کے قبضے میں نہیں آئیں گے. تو جس جس کو چاہے اپنی دعوت سے پھسلا سکتا ہے، پھسلا لے، ان پر اپنے سوار اور پیادے چڑھا لا، مال اور اولاد میں سے ان کا ساجھا لگا یعنی شریک بن جا، اور ان کو وعدوں کے جال میں پھنسا، اور شیطان کے وعدے ایک دھوکے کے سوا اور کچھ نہیں. سب کچھ کہہ کر دیکھیے اللہ نے آپ اور میرے اوپر اعتماد کرتے ہوئے کیا کہا، ان عبادی لیس لک علیہم سلطان، یقیناً میرے بندوں پر تجھے کوئی اقتدار حاصل نہ ہوگا اور توکل کے لیے تیرا رب کافی ہے. کیا پتہ چلا کہ شیطان نے ڈے ون سے ہماری اولادوں اور ہمارے مال کو ہدف بنا لیا. شیطان سب سے زیادہ مال اور اولاد کے راستے بندوں کو بہکاتا ہے. غلط طریقوں سے کمائے گا انسان، پھر غلط پہ لگائے گا، پھر اس مال کی محبت میں فرائض چھوڑے گا، پھر اس مال کے اوپر تکبر کرائے گا، فخر کروائے گا، اور اسی طرح سے اولاد. اولاد انسان کا ویک پوائنٹ بن جاتی ہے، شیطان کو پتہ ہوتی ہے یہ بات. لہٰذا پہلے تو وہ یہ کہتا ہے، اللہ نے تو دینا کوئی نہیں، بابا جی سے مانگ لو. کسی قبر پہ جا کے پیراں دتا کہہ کر بیٹا لے لیا، پھر اس کا نام غلط رکھا، پھر اس بچے کے لاڑ دیکھے، اس کو اتنا بگاڑا کیونکہ یہ اکلوتا ہے، یہ پہلا ہے، یہ آخری ہے، اور اس کے بعد ہماری اولادوں کو بگاڑتا ہے. پھر اس کے بعد ان اولادوں کے دل میں ہمارے بارے میں ڈالتا ہے، تمہارے ماں باپ نہیں اچھے، نکمے، ایسے ہی بیکورڈ ماں باپ ہے، دیکھو تمہاری امی سہیلی کے سامنے کیسا کرتی ہیں. اور اپنی ماں نہیں، سہیلی کی ماں بڑی اچھی لگتی ہے. اور ایک وقت آتا ہے کہ وہ اولادیں ہمارے سامنے آ جاتی ہیں. اور یاد رکھیے شیطان، یہ جو آپ نے پڑھا ہے لخت نہیں کرنا، خنق خناق کا لفظ سنا ہوگا نا، بچے کو جو گھٹی دیتے ہیں وہی لفظ ہے. یعنی شیطان ابھی بچہ پیدا نہیں ہوا ہوتا تو ماں کے پاس آ کے بیٹھ جاتا ہے. حدیث میں آتا ہے کہ جو ہی بچہ پیدا ہوتا ہے تو شیطان اس کی پسلی میں جا کے اسے کچکا لگاتا ہے کہ آ گیا دنیا میں، اب تو دیکھنا. اسی لیے کہا کہ شوہر بیوی جب ملاقات کرے تو اللہم جنبنا الشیطان و جنب الشیطان ما رزقتنا، کہ اللہ ہمیں اور ہماری اس اولاد کو شیطان سے بچانا. فرمایا کہ یہ دعا پڑھ لی جائے تو شیطان سے بچے کو اللہ تعالیٰ محفوظ رکھتا ہے، اور یہ دعائیں نہیں پڑھیں گے، ایسی چیزیں جب زندگی میں نہیں ہوں گی تو اولادوں کے بارے میں ہم خود دیکھ سکتے ہیں کہ وہ کیسی ہوں گی. پھر اوور آل آپ دیکھیے کہ اس میں شیطان کی ورکنگ میتھڈولوجی ہے، کیا کرتا ہے؟ سب سے پہلے اس کی کوشش ہے کہ لوگ کفر کریں، مانے ہی نہ کہ خدا ہے. کچھ لوگ بچ جاتے ہیں تو پھر ان کو شرک پہ ڈالتا ہے، چلو ہے اللہ بس سات بابا جی کو لگا لو، سات عیسیٰ کو لگا لو. کچھ لوگ شرک سے بچ جاتے ہیں تو پھر تیسرے درجے پہ بدعت پہ لے کے آتا ہے. نبی صلی اللہ علیہ وسلم کے نام پر دین میں کچھ ایسی باتیں پیش کراتا ہے جو کہ آپ نے نہیں دی ہوتی، اور حدیث میں آتا ہے کہ بدعتی کا عمل قبول نہیں ہوتا. پھر بدعت سے بھی اگر بندہ بچ جائے تو کبیرہ گناہوں کو چھوٹا کر کے دکھاتا ہے. یہ کوئی بات نہیں، سو کے سب کرتے ہیں. وہ آپ کہہ لیجئے کہ روپ بدل بدل کے ہر دور میں شیطان اپنے حملے کرتا ہے، پرانی شراب کو نئی بوتلوں میں ڈال کر بیچنے والا حساب ہے. اور ایک وقت آتا ہے کہ شیطان جب بدعت سے بھی بچوا لیتا ہے بندے کو، کبیرہ سے بچتا ہے تو صغیرہ گناہ پہ اصرار کرواتا ہے، چلو نا چھوٹا سا گناہ ہے، چلو نا سب کر رہے ہیں، چلو نا خوشی کی موقع ہے، چلو نا یہ نہیں وہ نہیں وہ نہیں. اور جب بندہ اس میں بھی ان سے بچتا ہے تو نیک لوگوں کی غلطیاں دکھاتا ہے، ان کے پیچھے لگاتا ہے. یہ مولویوں کو دیکھا ہے تم نے، یہ ہے وہ ہے. اور آپ دیکھیے مثلا اب ایک ڈاکٹر ہے، وہ بیمار ہو سکتا ہے نا، کبھی لوگ ڈاکٹروں سے دوا لینی نہیں چھوڑتے کہ یہ تو خود بیمار ہوتا ہے. روحانی علاج کرنے والے کیا بیمار نہیں ہو سکتے؟ ہو سکتا ہے کسی دیندار میں کوئی کمی بیشی ہو، آپ کو اس سے کیا لگے، لیکن شیطان اسی کو بنا کر پیچھے لے آتا ہے. اور یاد رکھیے کہ نیک انسان جو ہوتا ہے نا وہ شیطان کو پہچان لیتا ہے، پہلے سے پتہ چل جاتا ہے کہ یہ میرے دین کا دشمن بن کے آ رہا ہے، توبہ کرے گا اللہ اس کو بچا لے گا. برا شخص جو ہوتا ہے نا جس کے اندر برائی کا وجود ہو، اس کو شیطان کے ان حملوں کا پتہ ہی نہیں چلتا، بلکہ وہ تو شیطان کا اور زیادہ شکریہ ادا کرتا ہے. پھر شیطان کا ایک اور حملہ یاد رکھیے، فرائض سے غافل کر کے مباح چیزوں میں ڈال دے گا. یعنی فرض نہیں پڑے نماز میں اور ساری رات عبادت کرا دی، کما رہے ہیں نا، کوئی ضرورت نہیں جمعہ پڑھنے کی، فرائض چھوڑ دیے، مباح کاموں میں لے گیا. پھر بعض دفعہ آپ دیکھیے 70 نیکیاں کرواتا ہے تاکہ اس کے اینڈ پر ایک برائی کرا دے. آپ یہ کہہ لیجئے کہ شیطان ہماری سوچ سے بھی زیادہ عقل مند ہے، بیوقوف نہیں ہے، بولا نہیں ہے، انتہائی عقل مند ہے. آدم تو اس کے آگے جمعہ جمعہ 8 دن کی اولاد تھے، اس کے سامنے پیدا ہو رہے ہیں، اس کو انسان کی ہر چھوٹی بڑی بات کو پتہ ہے. شیطان کے وعدوں کا ذکر ہوا ادھر، کیا وعدے ہیں شیطان کے؟ شیطان کے وعدوں میں سب سے معروف وعدہ کیا ہے؟ گناہوں کے ساتھ مغفرت کی امید، کر لو گناہ اللہ معاف کر دے گا، نافرمانیوں کے ساتھ بھی تمہیں اللہ کی رضا مل جائے گی، ڈونٹ وری کچھ نہیں ہوتا، یہ ہے وہ ہے کچھ نہیں ہوگا، اچھا میرا نام لے دینا میں ذمہ لیتا ہوں. اور پھر اس طرح سے کر کرا کے شیطان ہمارے اور ہماری اولادوں کے پیچھے لگا ہے. اس کے لیے کریں کیا؟ اعوذ باللہ من الشیطان الرجیم. شیطان کو خود سے دور کرنے کے بھی بہت سارے طریقے ہیں. آپ دیکھیے کہ اس پہ میں نے پورا سیمینار ایک فلوریڈا میں ہم نے کیا تھا جس میں شیطان کے طریقے تھے. 10 چیزیں آپ کے ساتھ کوئکلی شیئر کر دیتی ہوں، کیونکہ میرا آپ کا سب سے بڑا دشمن ہے، جو میری جنت کا دشمن، میری اولاد کا دشمن، میرے مال کا. تو سب سے پہلی اعوذ باللہ من الشیطان الرجیم، تعوذ پڑھنا شیطان کو دور کرتا ہے. پھر معوذتین، سورت فلق اور ناس، اس کو شعور سے پڑھیے، قل اعوذ برب الناس، قل اعوذ برب الفلق. اور خاص طور پہ چھوٹے بچوں کی ماں کو تو یہ ضرور پڑھنا چاہیے اپنے بچوں کے پاس تاکہ شیطان ان سے بھاگے. تیسری چیز آیت الکرسی، چوتھی چیز سورت بقرہ کی آخری دو آیتیں، پانچویں چیز صبح و شام کے اذکار اور سونے کے اذکار. حرز جان بنا لیں، کبھی نہ سوئیں، جیسے سیٹ بیلٹ باندھے بغیر سیٹ پہ بیٹھتے ہی نہیں ہے نا، اسی طرح ان دعاؤں کے بغیر کبھی اپنی صبح و شام کا آغاز نہ کریں. پھر اسی طرح صبح 100 دفعہ لا الہ الا اللہ وحدہ لا شریک له، له الملک ولہ الحمد وہو علی کل شیء قدیر. چھوٹا سا جملہ، میرا 8-10 منٹ لگ جائیں گے، 100 بار پڑھ لیجئے سارا دن، انشاءاللہ شیطان آپ سے دور رہے گا. پھر ایک چیز جو شیطان کو ہم سے دور کرتی ہے وہ ہے باوضو رہنا، کوشش کیجئے وضو سے رہے. کچھ لوگوں کو ڈر لگتا ہے، کچھ کو بابے نظر آتے ہیں، کسی کو کچھ سائے نظر آتے ہیں، کوشش کر کے باوضو رہیے، وقت پہ 5 وقت کی نماز پڑھیں. پھر اگلی چیز ذکر کریں، آپ کو ڈر لگتا ہے نا، رات ہے، اندھیرے میں ہے، گھر میں اکیلے ہیں، کچھ نہ کچھ ذکر شروع کر دیں، انشاءاللہ شیطان بھاگے گا. پھر اسی طرح سے ہر وقت اور فضول کھانوں سے پرہیز کریں، ہمارے جسم میں کھانے کے راستے سے بھی شیطان جاتا ہے. پھر اسی طرح بے کار گفتگو سے پرہیز کریں، پھر وہی بات ہے کہ وہ بات کہیں جو نہ کہے بغیر گزار نہ ہو. کہتے ہیں کہ اسپیک وین یو ہیو ब्यूटिफुल वर्ड्स देन साइलेंस, तब बोलो जब तुम्हारे पास खामोशी से खूबसूरत चीज है। और शैतान चार चीजों के रास्ते इंसान को बीमार कर देता है। कौन सी? नंबर एक, ज्यादा खाना, ज्यादा नजरों को इधर उधर दौड़ाना, जिसको हम ताका झांकी कहते हैं। फिर सोशलाइजिंग ज्यादा करना, घूमने फिरने की आदत है, हर वक्त बाहर है। और चौथी चीज, ज्यादा बातें करने से। अल्लाह ताला मुझे आपको इसके झमलों से बचा कर रखे। अब आगे फिर तौहीद को खूबसूरत अंदाज से बयान करने वाली आयात फरमाया, रब्बकुमुल लज़ी युस्जी लकुमुल फुल्क फिल बहर। तुम्हारा हकीकी रब तो वही है जो समंदर में तुम्हारी कश्ती चलाता है ताकि तुम इसका फजल तलाश करो। हकीकत यह है कि वो तुम्हारे हाल पर बड़ा मेहरबान है। महसूस होती है अल्लाह की ये मेहरबानी? कभी समंदरी सफर किए और बच के वापस आए? आप पता कैसे वापस आए? अल्लाह की मेहरबानी से, वरना इतना भारी जहाज पानी के ऊपर खड़ा है। जरा आप खड़े होके दिखाइए कितना वजन होगा आपका, 60-70 पानी पे खड़े हों, सीधे अंदर जाएंगे। मनो टनो वजन उठाई कश्ती जहाज किसके हुक्म से तैरता है? अल्लाह के। लेकिन देखिए उसी में बैठकर लोग क्या करते हैं। जब समंदर में तुम पर कोई मुसीबत आती है तो उस एक के सिवा दूसरे जिन जिन को तुम पुकारा करते हो वो सब गुम हो जाते हैं। मगर जब वो तुमको बचाकर खुशकी पर पहुंचा देता है तो तुम इससे मुंह मोड़ जाते हो। जिंदगी में कई लोगों का यही रवैया है, मुश्किलात में रब रब अल्लाह अल्लाह और खुशी में मुंह मोड़ गए। इंसान वाकई बड़ा नाशुक्रा है। अच्छा तो क्या तुम इस बात से बिल्कुल बेखौफ हो कि खुदा कभी खुशकी पर ही तुमको जमीन में धसा दे या तुम पर पथराव करने वाली आंधी भेज दे और तुम इससे बचाने वाला कोई हिमायती और ना पाओ? यानी अगर समंदर से बच के आ भी गए हो तो क्या खुशकी पे मौत नहीं आ सकती? आ सकती है। मुराद क्या है कि तुम हर वक्त अल्लाह से डरते रहो। और क्या तुम्हें इसका अंदेशा नहीं कि खुदा फिर किसी वक्त समंदर में तुमको ले जाए और तुम्हारी नाशुक्री के बदले तुम पर सख्त तूफानी हवा भेजकर तुम्हें गर्क कर दे और तुमको कोई ऐसा न मिले जो इससे तुम्हारी इस इंजाम की पूछगिछ कर सके? टाइटैनिक डूबा, किसने आज तक क्लेम फाइल किया? किसके हुक्म से डूबा था और क्यों डूबा था? तकब्बुर भरे जुमले, किसको तो खुदा भी नहीं डुबो सकता। अल्लाह ताला हम सबको हिदायत दे। ये तो हमारी इनायत है कि हमने बनी आदम को बुजुर्गी दी और इन्हें खुशकी और तरी में सवारियां ता की और इनको पाकीजा चीजों से रिस्क दिया और अपनी बहुत सी मखलूकात पर नुमाया फौकियत बख्शी। फिर ख्याल करो, दोबारा देखिए ये नामे अमाल, इस दुनिया से गुजरते हुए बस आफिया से गुजर गए यही बड़ी बात है। क्या फरमाया? फरमाया फिर ख्याल करो उस दिन का जब हम हर इंसानी गिरोह को इसके पेशवा के साथ बुलाएंगे। उस वक्त जिन लोगों को इनका अमालनामा सीधे हाथ में दिया गया वो अपना कारनामा पढ़ेंगे और इन पर जर्रा बराबर जुल्म न होगा। और जो इस दुनिया में अंधा बनकर रहा वो आखरत में भी अंधा रहेगा, बल्कि रास्ता पाने में अंधे से भी ज्यादा नाकाम। ये किस अंधेपन की बात है? हिदायत से अंधे, अल्लाह के रजा के रास्तों से अंधे वाले, अल्लाह ताला ने बता दिया कि इस दुनिया से गुजरो इस शऊर के साथ गुजरो कि जो यहाँ बचाओगे वो वहाँ भी काम आएगा। आप देखिए कि इस दुनिया में जो नामे अमाल के नाम की एक चीज़ अल्लाह ताला ने आपके मेरे लिए रख दी, आप इसको यूँ समझिए रिकॉर्डर या माइक। अभी सब बोल रहे हो और हाथ में माइक दे दिया जाए कि ज़रा माइक में आके बोलिए। पिन ड्रॉप साइलेंट, खौफ आता है लोगों को बोलने में। खूब फरफर कर रहे हैं और देखा वीडियो बन रही है, मूवी कैमरे का रुख आपकी तरफ है, खामोशी। जब दुनिया का कैमरा या दुनिया का रिकॉर्डर हमें ठीक कर सकता है तो ये अपने नामे अमाल को हम रिकॉर्डर्स नहीं समझ सकते? किसी को कहना आपकी बात रिकॉर्ड हो रही है, कहते नहीं नहीं नहीं, तो भी सब कुछ तो रिकॉर्ड वैसे ही हो रहा है, एवरीथिंग इज बींग रिकॉर्डेड। तो इस शौर से जिए, इस दुनिया से आफिया से गुजर जाएंगे बड़ी बात होगी। और सूरत पढ़ते हुए मुझे पता क्या लग रहा है, हलचल। अल्लाह के नबी पे इतना प्रेशर था, अच्छा ये मुतालबा करें, अच्छा हमारी ये बात माने, अच्छा हम ये चाहते हैं ये माने वो माने। अल्लाह ताला अपने नबी के जरिए क्या कहलवाते हैं, ए नबी इन लोगों ने इस कोशिश में कोई कसर नहीं उठा रखी कि तुम्हें फितने में डालकर इस वही से फेर दें। इतना प्रेशराइज करते थे नबी सल्लम को कि अगर अल्लाह की ताईद शामिल ना होती तो अल्लाह के नबी इनकी गलत बातों में आ जाते। कौन सी वही? जो हमने आपकी तरफ भेजी है ताकि तुम हमारे नाम पर अपनी तरफ से कोई बात घड़ो। ये आसान कलाम नहीं है, नबी को भी कितनी मुश्किल हुई होगी इसको संभालते हुए। अगर तुम ऐसा करते तो वो जरूर तुम्हें अपना दोस्त बना लेते। वही बात, कुरान को बदल दो, हम तुम्हारे दोस्त बन जाएंगे। जो तुम चाहो वो नहीं, जो हम चाहें वो कहो तो हम मानेंगे। यही आज भी इशू है। कुरान तो बहुत प्यारा लगता है, पर इसकी कुछ बातें नहीं पसंद, इसके कुछ मशवरे अच्छे नहीं लगते। फरमाया, और बईद ना था कि अगर हम तुम्हें मजबूत ना रखते तो तुम इनकी तरफ कुछ ना कुछ झुक जाते। जैसे बाज माएँ अपने बच्चों की जिद के आगे फिर हाथ डाल ही देती हैं, जाओ खा लो फिर चॉकलेट, चलो जाओ फिर ले लो वो चीज़, जाओ देख लो आधे घंटे के लिए। नबी सल्लम ये कलाम जब उस बिगड़े हुए माशरे में पेश करते थे तो इतना प्रेशराइज किया जाता था कि अगर अल्लाह ना रोकता तो अल्लाह के नबी कभी ना रोकते। आज भी ऐसे ही है, दीन वालों पे इतना प्रेशर होता है कि आप सोच नहीं सकते। कभी जरा आप उलमाए कराम से पूछिए तो सही, कहीं तरगीबात, कहीं तरहीबात, कहीं अंदेशे, कहीं खौफ, ये ना हो जाए, वो ना हो जाए, लोग नहीं आएंगे, छोड़ जाएंगे, शिकायत हो जाएगी, वो हो जाएगा, उसमें वो कहता है छोड़ो, हम कुछ नहीं कहते। हक बात कहना हाथ में जलते अंगारे को थामने के बराबर है। तो कभी अल्लाह ने आपको मौका दिया तो डरते हुए सिर्फ अल्लाह के खौफ से बात कीजिएगा। ये सोचा करें कि अल्लाह को क्या पसंद है, मैं वो करूं, किसी को फायदा हो या नुकसान, कम से कम मेरा नुकसान तो ना हो, वरना दूसरों को खुश करते हुए कहीं अपना नुकसान ना इंसान कर ले। अल्लाह ताला फरमाते हैं, अगर है नबी आप ऐसा कर चुके होते जो नहीं करना था आपने, याद रखिए नबी सल्लम की शान से भी ये बात बईद है कि आप लोगों के प्रेशर में दीन के मसले नरम पेश करते। अल्लाह कहते हैं, लेकिन अगर आप ऐसा करते तो हम आपको दुनिया में भी दोहरे अजाब का मजा चखाते और आखरत में भी दोहरे अजाब का, फिर हमारे मुकाबले में तुम कोई मददगार ना पाते। दुनिया में लोग कहते हैं कॉपी राइट्स, किसी की स्पीच को कोई बदल के पेश कर दे, किसी की किताब में चार लफ्ज और लिख के पेश करे, मुकदमा है जालसाजी का। किसी एक मुल्क में थी मैं, काफी साल पहले की बात है, तो वहाँ साथी डिस्कस कर रहे थे, यानी एक सिस्टर थी 27 साल पहले से वो PhD कर चुकी थी, उस मुल्क में एक बहुत बड़ा उनका नाम था, किसी बहुत बड़ी कॉलेज या यूनिवर्सिटी में वो टीच कराती थी। अचानक गवर्नमेंट ने उनकी PhD डिग्री सीज की और उनको उन सारे मर्तबों से उतार कर अनपढ़ों की सद में खड़ा कर दिया। क्यों? इतने साल बाद रिसर्च के दौरान कहीं कोई बात खुल गई कि उन्होंने जो थीसिस लिखा था वो लफ्ज उनके अपने नहीं थे, किसी की कॉपी किए हुए थे। ये नॉन मुस्लिम मुल्क की बात है, आपके बड़े करीब का कंट्री है, और उन्होंने कहा ये नकल मार के PhD करती है, जो हम इसकी PhD छीन लेते हैं। अल्लाह और आपका मेरा क्या कर सकता, ऐसे ही चार लफ्ज पढ़ के हम बड़े बन जाए, बड़के मारे। तो याद रखिए अल्लाह के इस कलाम के बीच में कभी नकले ना मारे, जो दिल को समझ आती है, जो हक बात है वो पेश कर दें। कोई सुनता है सुने, कोई एक भी नहीं सुनता आपकी बला से, लेकिन कभी दीन को बदले नहीं लोगों की खुशी की खातिर। फिर फरमाए, ये लोग इस बात पर भी तुले रहे कि तुम्हारे कदम इस सरजमीन से उखाड़ दें और तुम्हें यहां से निकाल बाहर करें। देखिए हक वाले लोगों को कितने जहर लगते हैं, दिल करता है कि इनको इस मुल्क से निकाल कर बाहर फेंक दें, लेकिन अगर ये ऐसा करेंगे तो तुम्हारे बाद ये खुद भी यहां कुछ ज्यादा दिन ना ठहर सकेंगे। नबी सल्लम को निकालने वाले वहां रहे, अल्लाह ने उनके ऊपर भी आफत नाजिल कर दी। ये हमारा मुस्तकिल तरीकाकार है जो इन सब रसूलों के मामले में हमने बरता है, जिन्हें आपसे पहले हमने भेजा था, और हमारे इस तरीकेकार में आप कोई तब्दीली ना पाओगे। करो क्या, यानी ऐसे लग रहा है जैसे मसल खिंच गए। यकीन करें, ये आयतें पढ़ाते हुए मेरे आसाब खिंच रहे हैं, मैं अपने तसव्वुर से नबी सल्लम को देख रही हूँ। एक तो अल्लाह का काम कर रहे हैं, लेना भी किसी से कुछ नहीं, मा सलुकुम अलैहि मिन अजर, किसी से कोई लेना देना नहीं, कह लीजिए कि मुफात नहीं है, और ऊपर से इतनी बातें सुननी पड़ती थी। तो अल्लाह आप दिल को तसल्ली के लिए क्या कह रहे हैं कि जब लोगों की बातें आपको दुखी करें तो क्या करो, नमाज कायम करो, जवाले आफ्ताब से लेकर रात के अंधेरे तक, और फजर के कुरान का भी इल्तिजाम करो, क्योंकि कुरान फजर पेश किया जाता है, और रात को तहज्जुद पढ़ो। ये सब चीजें तुम्हारे लिए नफिल हैं, बईद नहीं, तुम्हारा रब तुम्हें मुकामे महमूद पर फाइज कर दे। क्या पता चला, जब लोगों की बातें दुख दे तो नमाज से कायम लो, वस्तईनु बिस्सब्री वस्सला, तस्बीहात, दुआएं, नमाजें। और आप देखिए कि इसमें कितनी खूबसूरत इबादात का तज़किरा हुआ है ना, और आप देखिए कि जितना ज्यादा अल्लाह के साथ ताल्लुक होगा, आप कहते किसी को सुनाने को दिल करता है, हमारे साथ क्या गुजर रही है, अल्लाह को सुना लीजिए, क्या बड़ी बात है। और इसमें आप देखिए तहज्जुद का जिक्र है, आजकल अगर तरावी की सूरत में हम तहज्जुद पढ़ रहे हैं तो अल्लाह से दुआ कीजिए कि रमजान के बाद भी ये हमारी आदत कभी ना छूटे।